نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي سبق نمبر 253 آیت نمبر 1 سے 24 سورة حشر لیسن نمبر 253 آیت نمبر 1-24 سورة الحشر چند باتیں سورة کے بارے میں سورت حشر ترتیب کے اعتبار سے 49 یعنی 59 نمبر کی سورت ہے سورت کا ایک نام سورت الحشر ہے جو معروف ہے اسی کا دوسرا نام سورت البنی نذیر ہے سورت 3 رکوع 24 آیات 24 اور 445 445 کلمات اور 1913 1913 حروف ہیں سورت میں سورت نازل ہوئی تھی مدنی دور کے بالکل آغاز میں حضرت ابن عباس فرماتے ہیں کہ یہ بنو نذیر کے بارے میں نازل ہوئی اور یہ سورت ایک خاص موقع محل سے متعلق ہے اگر پچھلی سورت کے ساتھ اس سورت کا ربط دیکھیں تو پچھلی سورت یعنی سورت مجادلہ میں یہود کی دوستی جو منافقین نے اختیار کر رکھی تھی اس کی مذمت کا بیان تھا اب اس صورت میں یہود پر دنیا میں جلا وطنی کی جو سزا ہوئی اور آخرت کا جو عذاب ان کے لیے قرآن پاک میں ہے اس کا قصہ ہے تھوڑی سی باتیں ہم کر لیتے ہیں صورت کے شروع میں تھوڑی سی یہ صورت لفظوں کے اعتبار سے مشکل بھی ہے اور جب تک ہمیں وہ حالات وہ واقعات نہ معلوم ہوں کہ یہ صورت کب نازل ہوئی تھی تب تک ہم لوگ اس کو پوری طرح سے سمجھ نہیں پاتے ہوا یہ تھا کہ جب نبی صلی اللہ علیہ وسلم مدینہ میں تشریف لائے تو اس وقت پہلے سے وہاں کچھ لوگ وہاں کے لوکل موجود تھے جن کو اوس اور خزرج کہتے ہیں اور دوسرا بڑا گروہ جو تھا وہ یہود کا تھا یہود کا اصل وطن فلسطین تھا ہم پیچھے سے پڑھتے آ رہے ہیں لیکن یہاں ہم تھوڑی سی یہود کی ہسٹری کو پائل اپ کریں گے کہ یہ فلسطین سے اٹھ کر حجاز کیسے پہنچے ایسے ہی ہے کہ جیسے آج امریکہ سے اٹھ کر کوئی افغانستان پہنچ جائے کہ جہاں صحرائیں ہیں یا جہاں پہاڑ ہیں کوئی دنیاوی ترقی نہیں یا کوئی افریقہ کے کسی جنگل میں پہنچ جائے تو حیرت ہوتی ہے کہ ایک پڑھے لکھے معاشرے سے اٹھ کر جہاں دنیا کی دولت بھی ہو کوئی بندہ دوسری طرح کیسے پہنچ سکتا ہے تو اس کے بارے میں ہمیں تین مختلف وجوہات ملتی ہیں کہ جس کی وجہ سے یہود جو تھے وہ مدینہ میں آگے سب سے پہلی وجہ یہ ہے کہتے ہیں کہ امالقہ قوم کا ایک شخص تھا یثرب اس کا نام تھا اسی کے نام پر مدینہ کو یثرب کہا گیا یہ پہلا شخص تھا جس نے اس شہر کے اندر قدم رکھا اس کا کام فتنہ فساد برپا کرنا یعنی لٹیرا تھا آپ کہہ لیجئے اپنی لفظوں میں حضرت موسیٰ علیہ السلام نے جب حضرت یوشع بن نون کی قیادت میں بنی اسرائیل کا ایک لشکر بھیجا تھا کہ جا کے دیکھ کے آؤ کہ امالکا قوم کیسی ہے تو اس وقت وہ یثرب گیا یعنی تھوڑی سی تفسیری بات ہے جس کو چھوڑ دیتے ہیں ایک وجہ یہ تھی کہ یہ شخص جب یہاں آیا تو پھر آہستہ آہستہ اس کے پیچھے پیچھے دوسرے لوگ بھی آ گئے دوسری وجہ جو بتائی جاتی وہ کہتے ہیں کہ بخت نصر نے جب یروشلم پر حملہ کیا ہم سورہ بقرہ میں پڑھ چکے ہیں اس کے بارے میں یروشلم کی اینٹ سے اینٹ بچائی ہیکل سلیمانی کو گرا کے پیوند خاک کر دیا بہت سے یہود اس وقت قتل کیے گئے اور بہت سے قیدی بنائے گئے اس وقت پھر کچھ لوگ وہاں سے اٹھے اور انہوں نے آ کر یثرب میں پناہ لی تیسری وجہ یہود کے مدینہ میں آ کے جمنے کی رومیوں نے شام فلسطین اور اس کے ارد گرد کے علاقوں پہ قبضہ کیا اور یہودی آبادیوں کو ویرانیوں میں بدل دیا ان کے مردوں کو قتل کیا عورتوں سے نکاح کیا اسی بھگدڑ میں تین قبیلے بنو نذیر بنو قریظہ اور بنی بھدل وہاں سے جان بچا کر آئے اور مدینہ میں یعنی مدینہ اس وقت تو نہیں تھا اس وقت یثرب بھی تھا وہاں آباد ہوئے کہتے ہیں کہ اس وقت وہاں جب یہ پہنچے تو انہوں نے دیکھا کہ اوس اور خزرج نام کے دو بزرگ ہیں یعنی دو بڑے لوگ تھے اس ملک کے وہاں وہ لوگ وہاں پہلے سے رہ رہے تھے انہوں نے ان کے ساتھ جوڑ توڑ کیا ایک وقت آیا کہ مدینہ کی پوری اکانومی پر انہی تین گروہوں کا قبضہ ہوا یہ تینوں جو تھے آپس میں یعنی बास मौके पे इकट्ठे हो जाते थे, लेकिन जब कोई मुफाद होता तो फट भी पड़ते थे। इस तरह से ये मदीना में आ चुके थे। हम इसको जितना भी लंबा सुने मज़ा तो आएगा, लेकिन वक्त का ख्याल रखते हुए और ज़रूरत को सामने रखते हुए हम देखेंगे कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना में आए तो क्या हुआ। क्योंकि असल बात यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना में जब आए तो नबी सल्लल्लाहु अलैहि वसल्लम का इस्तकबाल करने में इन लोगों में से भी कुछ वो लोग जो बहुत बड़े इन चीज़ों को जानते थे, ख़ास तौर पे बनू नज़ीर के बारे में आता है कि ये कबीला इनका बहुत ज़्यादा इल्म के करीब था, और नबी सल्लल्लाहु अलैहि वसल्लम की आमद का मदीना में होना, इस वजह से ये वहाँ मौजूद हुआ। इनको पता था कि यहाँ ही आखिरी नबी आएगा। हज़रत हारून अलैहिस्सलाम की औलाद में से थे ये, और तौरात के आलिम थे, इनके जो ख़ानदान के ज़्यादा लोग थे। इन्होंने नबी सल्लम की मालूमात जब अपनी किताबों में पढ़ी तो लिहाजा इस उम्मीद पर ये आकर यहाँ जम गए कि जो ही वो नबी आएगा हम उसके साथ मिलेंगे। इसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम जब बनी इसराइल की बजाय बनी इस्माइल में से आए तो हसद की वजह से ये लोग ईमान लाने से रुक गए, और बिल आखिर गज़वे बदर में मुसलमानों की बहुत ही खूबसूरत किस्म की फतह और मुशरिकीन की शिकस्त देखकर इनका यकीन और बढ़ गया। इनको लगा कि अब यही नबी आगे बढ़ेगा, इसी की बात पर चलेगी, और इस चीज़ को उन्होंने, हालांकि फतह को देखकर किसी का सच्चा या झूठा होना मुराद ले लेना ये दुरुस्त नहीं होता, लेकिन बहरहाल यह कि ये यकीन और बदगुमानी के बीच में रहे। गज़वे बदर के बाद ईमान आ गया, लगता था कि ये मुसलमान हो जाएगा पूरा कबीला, लेकिन गज़वे ओहद जब हुई और उसमें 70 सहाबा शहीद हो गए, कुछ लोग जख्मी हुए, फिर इनका यकीन मुतज़लज़ल हो गया, और इसके बाद इन्होंने मुशरिकीन से साजबाज की। आप देखिए कि मुनाफिक जो होता है ना, वो हमेशा फ़ायदों का हरीस होता है। वो हमेशा उन दिनों में आपका होगा जब आपको खैर मिल रही होगी, और जो ही कोई कुर्बानी देने का वक्त आता है, कोई आजमाइश का वक्त आता है, तो उस वक्त वो आपका साथ छोड़ देता है। इस तरह से आंख मचोली होती रही, और इन लोगों ने नबी सल्लल्लाहु अलैहि वसल्लम के रास्ते में रोड़े अटकाने शुरू किए। कुछ ऐसे हालात हुए थे जिसकी बुनियाद पे नबी सल्लल्लाहु अलैहि वसल्लम पहले से ही इन लोगों के साथ माहदे कर चुके थे। हम पीछे तफसील से इस चीज़ को पढ़ चुके कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना आए तो आपने सब वहाँ जो मौजूद लोग थे उनके साथ कोऑर्डिनेशन की, उनको बताया कि आपने किस तरीके से काम करना है। यहूद जब सामने आए तो उस वक़्त एक बहुत बड़ा चैलेंज था कि क्या नबी सल्लल्लाहु अलैहि वसल्लम ज़बरदस्ती इनको मुसलमान होने का हुक्म देंगे, फिर इनके साथ बात करेंगे, या फिर यह कि इनको इनके दीन पर रहते हुए इनके साथ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मामला करना चाहेंगे। आपने इनको पूरी मजहबी आज़ादी दी, कहा कि ठीक है आप अपने दीन पर कायम रहें, लेकिन कुछ चीज़ों में आपको इस मुल्क में रहने की हैसियत से मुसलमानों का साथ देना होगा। ये बिल्कुल ऐसे ही है कि जैसे इस वक्त नॉर्वे में मुसलमान रह रहे हैं, तो हुकूमत की कुछ ना कुछ पाबंदियाँ होंगी, उसको हर एक को कबूल करना पड़ता है। जो बात आपने कही थी उसमें से एक छुट, इसको मीसाक मदीना कहा जाता है। कुछ चीज़ें जो इसमें इस कबीले से मुतल्लिक थी आपको पढ़ के सुनाना चाहूँगी। यहूदी और मुसलमान अपने अपने खर्च के ज़िम्मेदार होंगे जब तक वो मिलकर जंग करेंगे, और बनी औफ के यहूदी मुसलमानों के साथ एक गिरोह हैं। यहूदियों के लिए इनका दीन, मुसलमानों के लिए इनका दीन, सिवाय इस शख्स के जो जुल्म करता है और गुनाह का इर्तिकाब करता है, बस वो अपने आप और अपने घर वालों को बर्बाद करता है। यहूद पर अपने मसारफ की जिम्मेदारी है, मुसलमानों पर अपने, और इस माहदे में शरीक होने वाले लोगों के साथ जो जंग करेगा तो ये एक दूसरे की इसके मुकाबले में मदद करेंगे, और इनके दरमियान एक दूसरे के लिए खलूस और खैर ख्वाही की जिम्मेदारी है। सारी बात का खुलासा यह है कि नबी सल्लम ने इनके साथ जंग मुसलमानों के खिलाफ ना करने का माहदा कर लिया कि जब भी कोई बाहर से हमला करेगा तो मुसलमानों को का साथ देगा ये कबीला, बाकी ये वहाँ रहने का जिज़िया देंगे। जिस तरह मुसलमान ज़कात देते हैं तो इसी तरह गैर मुस्लिम जो हैं वो इस तरह से वहाँ रहने के लिए जिज़िया देंगे। सारा कुछ ठीक चल रहा था, लेकिन हकीकत यह है कि जब बंदे के दिल में खोट होता है ना तो वो बार बार गिरता है। याद रखिए कि जब दिल का शक होता है तो वो कभी भी एक लम्हे में पूरा नहीं होता, जिसको आप कह सकते हैं कि पल में तोला पल में माशा वाली बात होती है। यहूद का नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ मामला कुछ इसी किस्म का रहा। जब नबी सल्लल्लाहु अलैहि वसल्लम को बदर में फतह हासिल हुई तो इन्होंने आपसे बहुत राह और रस्म बढ़ा ली, आपके पास आना जाना शुरू कर लिया। لیکن جو ہی احد ہوئی تو اس کے بعد دوبارہ ان کے دلوں میں شک آ گیا کہ نہیں یہ سچا نبی ہوتا تو شکست کی ہوتی اور شکست کے ساتھ ساتھ پھر ان کے اپنے ہی دان کو بھی تکلیف ہوئی لائک دس۔ اس کے بعد ایک خاص واقعہ ہوا تھا، انشاءاللہ ہم سورت شروع کر کے ساتھ ساتھ اس کو دیکھ کے پھر اس پہ بات کریں گے۔ آپ کہہ سکتے کہ سورت حشر اللہ کے غلبے کا اظہار ہے۔ اللہ کی ذات نے کئی جگہ قرآن پاک میں اپنے غلبے کی بات کی، لیکن یہاں تو ایک خاص غلبہ ہے کہ جو دلوں پر اور گھروں پر اور دوستیوں اور دشمنیوں پر پوری کائنات پر قائم ہوا۔ اللہ تعالیٰ نے دشمنوں کے دلوں میں رعب ڈال دیا مسلمانوں کا، اور حق کے دشمن اپنے ہی گھروں کو تباہ و برباد کرنے لگے۔ اللہ تعالیٰ کے آگے پیشی کی باتیں اس صورت کے آخر میں آئیں گی، اور خدا فراموشی سے بھی بچنے کا حکم اس میں ملتا ہے، اور آخری صورتوں میں اللہ سبحانہ تعالیٰ کی صفات آپ کو بہت ملیں گی۔ اس صورت میں بھی اللہ تعالیٰ کی جو صفات ہے وہ غیب اور حاضر کا جاننے والا، رحم کرنے والا، بادشاہ، پاک، سب عیبوں سے پاک، امن دینے والا، غالب، نگہبان، زوراور، بڑائی والا ہے۔ اور آپ سارے لفظوں پہ غور کریں تو اللہ غالب ہے، اس چیز کے اوپر بات پڑتی ہے۔ انشاءاللہ جو سیرت سے اس کے تعلقات ہیں وہ ہم آیتوں کے ساتھ ساتھ دیکھیں گے۔ ابتدائی ہم چند آیات کی تلاوت سن کے اس کو شروع کرتے ہیں۔ آپ لوگ تلاوت سنتے وقت لفظوں پہ فوکس کیجیے گا۔
بسم اللہ الرحمن الرحیم سبح للہ ما فی السماوات وما فی الارض وهو العزیز الحکیم هو الذي أخرج الذين كفروا من أهل الكتاب من ديارهم لأول الحشر ما ظننتم أن يخرجوا وظنوا أنهم مانعتهم حصونهم من الله فأتاهم الله من حيث لم يحتسبوا وَقَذَفَ فِي قُلُوبِهِمُ الرُّعْبَ يُخْرِبُونَ بُيُوتَهُم بِأَيْدِيهِمْ وَأَيْدِي الْمُؤْمِنِينَ فَاعْتَبِرُوا يَا أُولِي الْأَبْصَارِ وَلَوْلَا أَن كَتَبَ اللَّهُ عَلَيْهِمُ الْجَلَاءَ لَعَذَّبَهُمْ فِي الدُّنْيَا وَلَهُمْ فِي الْآخِرَةِ عَذَابٌ نَّارٌ ذَلِكَ بِأَنَّهُمْ شَاقُّوا اللَّهَ وَرَسُولَهُ وَمَن يُشَاقِّ اللَّهَ فَإِنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ ما قطعتم من لينة أو تركتموها قائمة على أصولها فبإذن الله وليخزي الفاسقين